सधैं तिम्रो र मेरो मन मिल्ने भएमा सधैं तिम्रो र मेरो मन मिल्ने भएमा बनिन्थ्यो मुना मदन मिल्ने भएमा सधैं तिम्रो र मेरो मन मिल्ने भएमा किन ल्याउँथे र म आँखैमा तिर्सुली किन ल्याउँथे र म आँखैमा तिर्सुली दुबैको आफन्तजन मिल्ने भएमा बनिन्थ्यो मुना मदन मिल्ने भएमा यदि समाजले जात नतोक्दथ्यो त यदि समाजले जात नतोक्दथ्यो त गाँस्न हुन्थ्यो बन्धन मिल्ने भएमा बनिन्थ्यो मुना मदन मिल्ने भएमा इष्टमित्र त धेरै खटिएको थाहा पाउँछु इष्टमित्र त धेरै खटिएको थाहा पाउँछु जुराउन छिट्टै लगन मिल्ने भएमा बनिन्थ्यो मुना मदन मिल्ने भएमा तिम्री म अनि मेरो तिमी नहुने भए तिम्री म अनि मेरो तिमी नहुने भए त्याग्न खोज्छु जीवन मिल्ने भएमा बनिन्थ्यो मुना मदन मिल्ने भएमा सधैँ तिम्रो र मेरो मन मिल्ने भएमा सधैँ तिम्रो र मेरो मन मिल्ने भएमा नुवाकोटकी सशक्त नारी स्रष्टा सुषमा नेपालको यो सुन्दर गजल सँगै नमस्कार नमस्कार अनि सुस्वागतम साथै रात्रिकालीन अभिवादन गरे कार्यक्रम गजल सुधाको आजको अर्को नवीन श्रृंखलामा पनि उस्तै माया उस्तै मन साट्नका लागि उपस्थित भइसकेका छौं उत्पादन सहयोगी साहस भट्टसँगै म कार्यक्रम प्रस्तुता कमल सरगम कार्यक्रम गजल सुधा तपाईँ रेडियो मिरमिरे 89.4 MHz काठमाडौँसँगै देशैभरका झण्डै 25 बढी एफएम स्टेशन मार्फत हामीलाई सुन्दै हुनुहुन्छ हामीले सुनिरहनु भएका एफएम स्टेशनको नामहरू यति बेला जानकारी गराउँछौ पश्चिम आवाज रेडियो कैलाली 107.4 MHz त्यसै गरी समर्पण एफएम 98.2 MHz 12 मुगुमा रहेको मुगु एफएम 107.4 MHz कार्स एफएम टिकापुर कैलाली 91.8 MHz रेडियो जालापा 104.5 MHz नुवाकोट सोसाइटी एफएम 89 MHz अछाम रेडियो बागमती 91.5 MHz सरलाई हाम्रो मालिका एफएम टिकापुर कैलाली रेडियो रोल्पा 93.8 MHz रोल्पा हजुरको रेडियो रामेछाप 102.1 MHz रेडियो सेफर काभ्रे त्यसै गरी आजबाट तपाईँले हामीलाई रेडियो राजमार्ग धादिङबाट पनि सुन्न सक्नुहुनेछ त्यसै गरी अनि नेपाल काठमाडौँ रेडियो सहारी नेपालीको अनलाइन रेडियो अक्सिजन रेडियो पीएमसी रेडियो नेपाली संचार नेटवर्क लगायतका अन्य रेडियो स्टेशन मार्फत पनि हामीलाई सुन्दै हुनुहुन्छ कतिपय रेडियो स्टेशनका नामहरू मैले तपाईँलाई जानकारी गराएको छैन किनभने सबै एफएम स्टेशनका नामहरू मसँग आइपुगेको छैन कार्यक्रम गजल सुधामा हामी कहिले अतिथिसँग कुराकानी गर्छौँ कहिले अतिथिकै सिर्जनहरू वाचन गर्छौँ कहिले नेपाली गजलका इतिहासमा लाग्नुभएका गजल इतिहासका सर्जकहरूका जानकारीहरू गराउँछु आज म एक अतिथिसँग कुराकानी गर्छु आज नयाँ गजलकारहरूसँग कुराकानी गर्ने श्रृङ्खला हो नयाँ गजलकारहरू पछिल्लो समय अनुज गजलकारहरू धेरै आउनु भएका छन् तर उहाँहरूको प्रतिभाहरू हामीले पुराना सर्जकहरूसँग दाँच्न मिल्ने गजलकारहरू हुनुहुन्छ आज हामीसँग नुवाकोटकी सशक्त गजलकार सुषमा नेपाल हुनुहुन्छ उहाँका गजल यात्रा र नेपाली गजल यात्रामा लाग्नुभएका बारेमा हामी जानकारी गराउँछौँ उहाँकै रोजाइमा सुरुवातमा एउटा साङ्गीतिक गजल हामी सुन्दैछौँ यो साङ्गीतिक गजल रहेको छ अञ्जु पन्तको आवाजमा नबिर्से तिमीलाई नपाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई यो सुमधुर साङ्गीतिक गजल पश्चात आजको अतिथिसँग कुराकानी गर्न आउनेछु रेडियो सेट छोडेर कतै नजानु
बिना अर्थ दिल मा
सांगीतिक गजल सँगै पुनः स्वागत छ मित्र कार्यक्रम गजल सुधा सुन्दै हुनुहुन्छ देशैभरका स्टेशन मार्फत एकैसाथ सुन्दै हुनुहुन्छ काठमाडौँबाट म प्रसारित छु कार्यक्रम गजल सुधामा म कमल शर्मा छु आजको विषयमा अतिथि विशेष बनाउने प्रयासमा नेपाली गजलकी नारी स्रष्टा पछिल्लो पटक गजल क्षेत्रमा उदाएकी हामीले यसरी भनौँ पछिल्लो पटक उदाएर राम्रो सिर्जना गर्ने एक नारी गजलकारभित्र हामी आज उपस्थित भएका छौँ अघिल्लो महिनाको पहिलो गजल श्रृङ्खलामा पनि हामीले एक नारी गजलकारसँग कुराकानी गरेका थियौँ याद गर्नुभयो होला लक्ष्मी श्रेष्ठसँग आज हामी अर्की नारी गजलकारसँग कुराकानी गर्दैछौँ सुषमा नेपाल जो नुवाकोटकी श्रेष्ठा हुनुहुन्छ यति बेला हामीलाई नुवाकोटबाट रेडियो जालापा 104.5 मेगाहर्जबाट पनि सुन्दै हुनुहुन्छ जगदीश सर धेरै धेरै धन्यवाद दिन्छौँ हामीलाई जोड्न साझेदार रेडियोको माध्यमबाट जोड्ने एउटा माध्यम बनाउनु भएको छ र धेरै श्रोताहरू त्यहाँबाट पनि सुन्दै हुनुहुन्छ अनि रेडियो स्टेसनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ आज सुषमा नेपाल हुनुहुन्छ सुषमाजी स्वागत छ कार्यक्रम गर्दैछु के छ खबर ठिक छ कता अहिले केमा व्यस्त हुनुहुन्छ पढाइमा व्यस्त हुनुहुन्छ है नेपाली गजलमा लागिरहनु भएको छ लेखिरहनु भएको छ त्यो भविष्य कसरी हेरिरहनु भएको छ गजललाई कसरी निहालिरहनु भएको छ
लेखेपछि देखिन्छ अवश्य अगाडि पुगिन्छ भन्ने लाग्छ
राम्रो गर्छ नुवाकोटकी एउटा नारी गजलकार भनेर लिन्छु म होइन खासै नुवाकोटमा राम्रोसँग गजलकारहरू जन्म लिन सक्नु भएको छैन, कारण भूगोलको हिसाबले पनि अलिक गजलको माहौल अझै नफिजारिएको जस्तो लाग्छ होइन। तपाईँ एउटा त्यसको प्रतिनिधि बनेर आउनु भएको छ नुवाकोटले, होइन नुवाकोटमा जन्म लिनुभयो कति सालमा जन्म? एकाउन्न साल। कुन महिना भन्न मिल्छ?
असोज मिल्छ।
काठमाडौँ कतिको प्रवेश गर्नु?
तिन वर्ष भयो।
तिन वर्ष भयो है। गजल लेख्न थाल्नु भएको?
एक वर्ष भनौँ। रुचि त बच्चैदेखिको हो, अलिक केही दुई चार शब्द मिलाउने त पहिलेदेखि गरिन्थ्यो। जो अहिले बुझ्दाखेरि मुक्तक भनिँदो रहेछ त्यसलाई, अहिले बुझ्दाखेरि मुक्तकबाट सुरु
गर्नुभयो
थिएन।
मुक्तक
शब्द शब्द मिलाउँदा मुक्तक बन्दो रहेछ, अहिले अहिले आएर थाहा पाएँ। त्यति बेला मैले रचना गरेको, अहिले मुक्तक बन्दो रहेछ। हजुर अवश्य। नाकाबन्दीले अलिक असर पारेको हुनाले त्यही सम्बन्धी नै छ एउटा। शान्तिभूमि नेपालमा बैरीबाट प्रहार भयो, एकपटक होइन हजुर यो त बारम्बार भयो। शान्तिभूमि नेपालमा बैरीबाट प्रहार भयो, एउटै छानोभित्रको हाम्रो सुन्दर शान्त नेपाल टुक्रा टुक्रा बनाउने भ्रष्ट नेताको विचार भयो, एकपटक होइन हजुर यो त बारम्बार भयो। छिमेकीको नाकाबन्दी यता हर चिजको खाँचो, छिमेकीको नाकाबन्दी यता हर चिजको खाँचो, अभावमा झुक्नै पर्ने हाम्रो कस्तो संस्कार भयो, टुक्रा टुक्रा बनाउने भ्रष्ट नेताको विचार भयो। दुई चार पैसा दिउँला भने प्रकृति नै लुट्दैछन् रे, यस्तो नि सम्झौता गर्ने सरकार नै दिलदार भयो, अभावमा झुक्नै पर्ने हाम्रो कस्तो संस्कार। घोडी जोगाउन धौ धौ भन्छु, घोडी जोगाउन धौ धौ इन्धन कता खान्की कता, घोडी जोगाउने धौ धौ इन्धन कता खान्की कता, तनको होइन यहाँ नेपाली मनको पो बिमार भयो, यस्तो नि सम्झौता गर्ने सरकार नै दिलदार भयो। शान्ति हुनु नेपालमा बहिरीबाट प्रहार भयो, एकपटक होइन हजुर यो त बारम्बार भयो, एकपटक होइन हजुर यो त बारम्बार भयो।
साँच्चै हो,
अवश्य
अवश्य नेपालले भोगिरहेको पीडासँग एउटा सिर्जनाबाट तपाईँले देशको यो पछिल्लो घटनालाई निहालिरहनु भएको छ। आज हामी गजलकार नारी गजलकार हुनुहुन्छ, हामीले मान्नै पर्छ जुन ठाउँहरूमा अलिक बढी सिर्जना हुन छाडेका ठाउँबाट नयाँ सर्जकहरू उदाउनु पर्छ, उदाउने क्रममा राम्रो सिर्जना गर्ने सर्जकहरूको एकदम खाँचो छ। र जुन हामीले यति बेला पाएका छौँ सुषमा नेपाल, जुन नुवाकोट भेगी हिसाबले नजिक तर सिर्जनाको हिसाबले अलिकति टाढा मानिन्छ, कम स्रष्टाहरूको जन्म भएको छ तर राम्रा स्रष्टाहरूको जन्म भएको छ, शुभकामना पनि यति बेला दिन्छौँ सुषमाजी।
हजुर धन्यवाद।
अब अलिकति पारिवारिक पृष्ठभूमितर्फ लागौँ, होइन कस्तो थियो सुरुवाती परिवारहरूबाट कस्तो सपोर्ट छ तपाईँलाई जो सिर्जनामा साहित्य क्षेत्रमा चाहिँ?
खासमा वास्तविकता भन्नु नै पर्दा परिवारबाट चाहिँ मैले साहित्यिक क्षेत्रलाई सपोर्ट पाएको छैन नै भन्नुपर्छ।
गाली गर्नुहुन्छ क्या?
गाली पनि होइन र सपोर्ट पनि होइन।
थाहा छ कि छैन लेख्छ भनेर?
हजुर थाहा छ।
थाहा छ
हजुर,
के भन्नुहुन्न?
लेख्दै अगाडि गए हुन्छ भने जस्तो चाहिँ गर्नुहुन्छ, होस् लेखेर त अगाडि नै बढ्छस् भनेर उनीहरू उहाँहरू विश्वस्त चाहिँ हुनुहुन्न।
बढी कसलाई सुनाउनुहुन्छ सिर्जना लेखिसकेपछि?
भाइलाई सुनाउँछु।
भाइले के भन्छ?
मन पर्दैन उसलाई, ठिकै छ भन्छ, त्यति नै हो।
मन नपराएपछि त सिर्जना मर्छ नि त जी, मन पराउनेलाई सुनाउनुहोस् न जसको कि तपाईँलाई
साथीहरूसँग म बढी घुल्नु।
अब सिर्जना सुन्नुहोस् राम्रा सर्जकहरूसँग बरु नजिक हुनुहोस् होइन, मैले यो पनि चाहन्छु। हामी तपाईँ कतिको झुक्नुहुन्छ राम्रा गजलकारहरूसँग झुकेर कुरा गर्नुहुन्छ या तपाईँ अब हुन्छ नि साथी इष्टमित्रको रूपमा अगाडि बढ्नुहुन्छ?
झुक्नै पर्ने ठाउँमा त झुक्नु पनि पर्छ किनकि आफ्नो त्यो रचना
अग्रजहरूलाई मान्नु
हजुर मान्नु पर्छ।
अहिले पछिल्लो पटक आएको छ अग्रजहरूलाई पनि ओ हेलो हाई भनेर जुन हात उठाएर हुन्छ नि मान्छेहरूले चाहिँ अलिकति अपहेलना गरिरहेको छ, जुन सिर्जनाकै अपहेलना भइरहेको छ यो ठुला सर्जकहरूबाट आउने,
त्यो त आफ्नो घमण्ड नै जस्तो लाग्छ मलाई।
त्यस्तो तपाईँले गर्नु?
हजुर त्यो त गर्दिनँ।
त्यो कहिले गर्नुहुन्न?
हजुर गर्दिनँ होला सायद, अबको दिनमा के गर्छु गर्दिनँ होला नै भन्नेमा छु।
एउटा गजल सुनाउनुहोस्।
म त अन्तै बसाई सारे माफ गरिदेऊ साथीहरू, आज कसैको शरण परे, माफ गरिदेऊ साथीहरू, म त अन्तै बसाई सारे माफ गरिदेऊ साथीहरू। सिउँदो भर्ने बेलासम्म कोही चुन्दिन भन्थे, आफै छिट्टै निदो गरे, माफ गरिदेऊ साथीहरू, आज कसैको शरण परे, माफ गरिदेऊ साथीहरू। आफ्नो हातमा हुन्छ जीवन यो घमण्ड गर्थे, आफ्नो हातमा हुन्छ जीवन यो घमण्ड गर्थे, चुके नजरबाट झरे, माफ गरिदेऊ साथीहरू, आफै छिट्टै निदो गरे, माफ गरिदेऊ साथीहरू। डरपोकको संज्ञा दिन्थ्यो कसै सामु नपर्दा म, डरपोकको संज्ञा दिन्थ्यो कसै सामु नपर्दा म, हो डरपोकको संज्ञा दिन्थ्यो कसै सामु नपर्दा म, मनमुटुमा प्यार भरे, माफ गरिदेऊ साथीहरू, चुके नजरबाट झरे, माफ गरिदेऊ साथीहरू। एक्लो बाँच्न कठिन भन्थ्यौ, अब अन्तिम शेर, एक्लो बाँच्न कठिन भन्थ्यौ, नाटक झैं लाग्थ्यो, अरे यार एक्लो बाँच्न कठिन भन्थ्यौ, नाटक झैं लाग्थ्यो, आज त्यहीको बीज छरे, माफ गरिदेऊ साथीहरू, मनमुटुमा प्यार भरे, माफ गरिदेऊ साथीहरू। म त अन्तै बसाई सरे, माफ गरिदेऊ साथीहरू, आज कसैको शरण परे, माफ गरिदेऊ साथीहरू, आज कसैको शरण परे, माफ गरिदेऊ साथीहरू,
आज कसैको शरण परे, माफ गरिदेऊ साथीहरू। सुन्दर गजल यति बेला तपाईँको आवाजमा सुनिरहेको छौँ। वाचन शैली पनि राम्रो छ, सुधारिँदै गएको छ। पहिले तपाईँसँग जोस हामी अन्य कार्यक्रमहरूबाट तपाईँको आवाजमा धेरै गजल सुन्थ्यौँ, होइन, धेरै राम्रो भएको छ वाचन शैली, सँगै सिर्जनामा पनि उत्तिकै निखार आएको छ, होइन। गजल लेख्न एक वर्ष मात्रै भयो लेखिरहनु भएको भन्नुभयो, होइन, सिर्जना गर्नुहुन्छ, सिर्जना पनि सुनाउनुहुन्छ अरूलाई, अझ भन्नुपर्दाखेरि विभिन्न कार्यक्रमहरूमा हिँड्नुहुन्छ, होइन, त्यसरी कार्यक्रमहरूलाई अझ नजिक राखेर चाहिँ सिर्जना सुनाउनुहुन्छ। अब तपाईँका अग्रजहरूले चाहिँ कसरी हेर्नु भएको छ तपाईँको गजललाई, कि ती कमेन्टहरू गरिरहनु भएको होला, नराम्रो भए राम्रो भए,
गजललाई सायद गाली र तालीको आवश्यक पर्ने नै भएर होला, गाली कसैले गाली दिनुहुन्छ भने कसैले ताली दिइरहनु भएको छ, गालीलाई पनि अनि तालीलाई पनि एउटा आफूले आत्मसात गर्दै हजुर अगाडि बढ्दैछु भन्नुपर्छ।
राम्रो सिर्जना गर्नलाई कठिनाइ छ, तर राम्रो सिर्जना गर्दा गर्दै पनि नराम्रो हुन जान्छ, त्यति बेला गाली पनि खानुपर्छ, राम्रो हुनलाई कसैको प्रेरणा चाहिन्छ, होइन। सुषमाजी, अब थोरै कुरा म अध्ययनतर्फ लाग्छु, होइन, स्कुलमा कस्तो थियो तपाईँको त्यो पढन लेखनमा चाहिँ कस्तो खालको अवस्था थियो, होइन, अलिकति दुःख भोग्नु पर्थ्यो प्राय गाउँतिर, नुवाकोट अलिकति भेगै हिसाबले पनि अलिकति दुखित ठाउँ हो, होइन, कस्तो कतिको दुःख भोग्नुभयो,
थिएन खासै त्यस्तो,
घाँस दाउरा जानुभयो त्यो भएर,
घाँस दाउरा त घरमा भएपछि जानु नै पर्छ गाई वस्तु पालेपछि,
त्यो पनि त दुःख थियो नि त, होइन,
अहिलेलाई सम्झेर दुःखै थियो, तर त्यसमा छुट्टै आनन्द थियो,
त्यो आनन्द तालाई सम्झेर सिर्जना गर्न मन लाग्दैन,
अहिले आएर लाग्छ,
हजुर, त्यस्ता खालको सिर्जनाहरू छन् कि छैन,
अहिले छैनन्,
लेख्नु भएको त छ,
लेखेको त छु
डायरीमै,
हजुर, डायरीका पानामा सीमित,
अब जुन तयारी पूर्ण रूपमा मैले तपाईँलाई निमन्त्रणा गरेको थिएँ, कारण किनभने हामी नयाँ सर्जकलाई अझ कस्तो छ त प्रतिभा सुन्ने श्रोताहरूसम्म पुर्याउने प्रयास गर्छौँ, र नयाँ स्रष्टाको सिर्जनाहरू अझ उत्कृष्ट बन्दै जाओस् भन्ने हाम्रो शुभकामनासँगै तपाईँहरूको सिर्जना हामीले रेडियोबाट प्रसारण गरिरहेका हुन्छौँ, होइन। अब एउटा जुन विद्यार्थीसँगै अगाडि बढिरहेका गजल यात्राको एउटा जुन सिर्जनाको एउटा सिरोधारे भनौँ न, सिर्जनाको महत्त्वपूर्ण विषय गजललाई अगाडि बढाइरहनु भएको छ, गजललाई कसरी हेर्नु भएको छ, कुन रूपमा हेर्नु भएको छ, गजल के हो जस्तो लाग्छ तपाईँलाई,
अगाडि बढ्न सक्ने एउटा नाम चिनाउने तथा आफ्नो आत्मसन्तुष्टि हुने एउटा विधाको रूपमा लिन्छु म चाहिँ, साहित्यिक विधाभित्रको एउटा विधा जसले मलाई अगाडि बढाउन सक्छ जस्तो लाग्छ,
जस यो साहित्यको एउटा महत्त्वपूर्ण विधा पनि मान्नु,
हजुर,
तपाईँले अब बढी सिर्जना गजलै लेख्नुहुन्छ,
हजुर, गजल
एउटा गजल फेरि सुनौ त्यसो भए, धेरै होला आज, धेरै गजल तपाईँको सुन्छौँ सुषमाजी, हामीसँग तपाईँका गजलकै लागि यो समय समर्पित गरिएको छ,
एउटा मिलन पछिको बिछोडको गजल छ, सम्झेर अतीत बरबरी आँसु, सम्झेर अतीत बरबरी आँसु, झारे छु मैले यहाँ मै दुखी भन्दै खुसीको दैलो बारे छु मैले यहाँ, सम्झेर अतीत बरबरी आँसु झारे छु मैले यहाँ अलिन रात्रि परे रहेछन् निदाउनै सक्दिन तस्बिरका खात सिरानी मुनि पारे छु मैले यहाँ नै दुखी भन्दै खुसीको दैलो बारे छु मैले यहाँ सपनी पनि विपनीसँग मेलखान गएसी सपनी पनि विपनीसँग मेलखान गएसी विचार बुझी भेटिने आशा मारे छु मैले यहाँ तस्बिरका खात सिरानी मुनि पारे छु मैले यहाँ आँसुको बेलले समुद्र भर्न गएको छ सलल आँसुको बेलले समुद्र भर्न गएको छ सलल तिरैमा बसी डुबेका नाउ तारे छु मैले यहाँ विचार बुझी भेटिने आशा मारे छु मैले यहाँ निमुखा रहर राखदिँदा मुहार गजलको अन्तिम शीर्ष हो निमुखा रहर राखदिँदा मुहार ऐनाको अगाडि जितेर मक्ख पर्या छ ऐना हारे छु मैले यहाँ तिरैमा बसी डुबेका नाउ तारे छु मैले यहाँ जितेर मक्ख पर्या छ ऐना हारे छु मैले यहाँ सम्झेर अतीत बरबरी आँसु झारे छु मैले यहाँ मै दुखी भन्दै खुसीको दैलो बारे छु मैले यहाँ मै दुखी भन्दै खुसीको दैलो बारे छु मैले यहाँ हजुर
मै दुखी भन्दै खुसीको दैलो बारे छु मैले यहाँ यो सुन्दर गजल तपाईँको आवाजमा सुनिरहँदाखेरि एउटा आनन्द त छुट्टै आइरहेको थियो कतै कतै तपाईँले वाचन गरिरहँदाखेरि अझ भावमा डुबिरहँदाखेरि जुन सिर्जना सुनिरहँदाखेरि अझ शब्दको भावमा डबुल्क मार्न सक्यो भने त्यो शब्दको अझ सही ठाउँमा सदुपयोग भएको लाग्छ कार्यक्रम गजल सुधा सुन्दै हुनुहुन्छ देशका झन्डै 25 बढी एफएम स्टेसन मार्फत हामीलाई सुन्दै हुनुहुन्छ काठमाडौँबाट रेडियो मिरमिरे 99.4 MHz हामी यति बेला प्रसारित छौँ तपाईँसँग इन्टरनेटमा जहाँ पहुँच्छ विश्वभर हामीलाई सुन्दै हुनुहुन्छ www.radiomirmire.com.np मार्फत विश्वभर त्यसै गरी तपाईँले जुन जुन रेडियो स्टेसनबाट सुन्दै हुनुहुन्छ त्यो रेडियो स्टेसनका छुट्टै वेबसाइटहरू हुनुहुन्छ त्यो वेबसाइटहरूबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ आज हामीसँग सुषमा नेपाल हुनुहुन्छ सुषमा नेपालका सुन्दर गजलहरू हामी सुन्दै आइरहेका छौँ जो नेपाली गजलकी नारी हस्ती पनि हुनुहुन्छ जसको गजलहरूको छुट्टै आनन्दता तपाईँ हामीले लिइरहेका छौँ फेरि स्वागत छ सुषमाजी अब गजल सुनिरहँदाखेरि एउटा आनन्दता हामीले छुट्टै लिइरहेका छौँ थोरै कुरा मैले जोड्न चाहे तपाईँ कुन विषय लिएर पढिरहनु भएको छ
पत्रकारिता
एउटा जुन जुन हामीले मान्छौँ नेपालको अर्को चौथो अङ्गको रूपमा कानुनको चौथो अङ्गको रूपमा पत्रकारितालाई कानुनको तेस्रो अङ्गको रूपमा पत्रकारितालाई मान्छौँ यो तेस्रो अङ्गको रूपमा हामीले पत्रकारितालाई मानिरहँदाखेरि तपाईँले यो विधा लिइरहनु भएको छ अलिकति अप्ठ्यारो पनि होइन र पत्रकारिता
गर्दै गर्दा अप्ठ्यारो त नहोला म एउटा विद्यार्थी नै हुँ आजसम्म विद्यार्थी नै भएको हुनाले पढ्दा सजिलो आफूले लागिरहेको विषयमा सजिलो भन्ने त कसलाई कुन चाहिँ सब्जेक्ट हुन्छ र होइन कुन चाहिँ विषयमा सजिलो पाएको हुन्छौँ र ठिकै छ पढ्दै गर्दा सजिलो पनि छैन र अप्ठ्यारो पनि छैन
मैले जोड्न चाहे हुन त पत्रकारितामा लाग्नेहरू बढी साहित्यकार पनि हुन्छन् होइन बढी अलिकति साहित्यलाई अलिक बढी रुचाउँछन् तर समय एकदम कम हुन्छ नि तपाईँले कसरी मिलाउनु भएको छ गजल लेख्न
गजल लेख्ने समय अब समय त धेरै नै छन् नि एउटा बिहानको टाइम कलेज गइन्छ र दिउँसो केही
अनि फेरि तपाईँले ठ्याक्कै जब फुर्सद हुनसाथ लेख्नुहुन्छ र
होइन एउटा मोड आउनुपर्छ
अनि त्यो त तपाईँले बिहान मोड आयो भने त अनि कलेज गइरहेको हुन्छ होइन पढिरहेको हुन्छ
मोड आइसकेपछि लेख्न टाइम नै लाग्दो रहेछ कलेजमा क्लासमा हुँदा हुँदै एउटा सेयर सम्झि
तपाईँ यता बसेर गजल लेख्नुहुन्छ
त्यो पनि होइन एक सेयर सम्झिन्छ अनि सर जानुभएपछि यसो टिप्न मिल्ने
होइन कति अब एउटा सहजताको लागि पनि त्यो रेकर्ड गरिन्छ मोबाइल अहिले प्राविधिक विकाससँगै धेरै सहज छ गजल लेख्नलाई पनि गाह्रो भए पनि त्यसलाई टिपोट गर्नलाई सहज छ हामी कार्यक्रमको मध्यभागतर्फ लाग्ने बेला भएको छ सुषमाजी अब तपाईँका धेरै बाँकी गजलहरू मध्यभाग पछि सुन्छौँ होइन अब कार्यक्रमको मध्यभागतर्फ लाग्ने बेला भएको छ उत्पादन सहयोगी शास्त्री हुनुहुन्छ सँगै म कमल सरगम छु हामी देशैभरका रेडियो स्टेसन मार्फत छौँ आजको अतिथि सुषमा नेपाल हामी कार्यक्रमको मध्यभाग पश्चात सुषमाजीसँग अझ महत्वपूर्ण तर छोटो समयमा धेरै महत्वपूर्ण कुराकानी लिएर आउनेछौँ रेडियो सेट छोडेर कतै नजानुहोस्
खुलेर चाँदनी जसै उदाउँछे सुटुक्का र निद साथली कतै हराउँछे सुटुक्का र निद साथली कतै हराउँछे सुटुक्का छकण्ठ कोयली जसै र रूप सोडसी जसै छकण्ठ कोयली जसै र रूप सोडसी जसै मधुर कण्ठ गीत गुनगुनाउँछे सुटुक्का र निद साथली कतै हराउँछे सुटुक्का।
नमस्कार, म घनेन्द्र ओझा, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम गजल सुधा।
कार्यक्रमको मध्यभाग पश्चात पुनः स्वागत छ मित्र। तपाईँ हामीसँगै हुनुहुन्छ, हामी तपाईँसँगै छौँ। कार्यक्रम गजल सुधा तपाईँ देशैभरका रेडियो स्टेशन मार्फत सुन्दै हुनुहुन्छ। कस्तो महसुस गर्दै हुनुहुन्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रियाहरू दिनुहोला। तपाईँ पनि आफ्नो आवाजमा यसरी नै गजल सुनाउन चाहनुहुन्छ तर नयाँ भएर अझ प्रतिभा भएर लुकिरहेको छ भने तपाईँले हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ, जसको लागि हाम्रो रेडियोको नम्बर रहेको छ 08-01-4770-31। त्यसै गरी तपाईँले जुन जुन रेडियो स्टेसन मार्फत सुन्दै हुनुहुन्छ त्यो रेडियो स्टेसनमा सम्पर्क गरेर म पनि कार्यक्रम गजल सुधामा आफ्ना आवाजहरू मिसाउन चाहन्छु भनेर जानकारी गराउनुहोस्। हामीलाई योग्य लागेका सर्जकहरूलाई प्रत्यक्ष रूपमा यसरी नै कुराकानी गर्छौँ। आज हामीसँग सुषमा नेपाल हुनुहुन्छ, नुवाकोटकी नारी स्रष्टा, जो नेपाली गजलमा पछिल्लो पटक उदयमान गजलकारको रूपमा लिन्छु तर राम्रो सिर्जना गर्ने एक नारीको रूपमा लिन्छु। आज हामीसँग सुषमा नेपाल हुनुहुन्छ, उहाँसँगै बाँकी कुराकानी जोड्ने क्रममा छौँ। हामीलाई रेडियो जालापा 104.5 MHz नुवाकोटबाट पनि सुन्दै हुनुहुन्छ र देशैभरका एफएम स्टेसन मार्फत पनि सुन्दै हुनुहुन्छ। मैले जुन नुवाकोटबाट यति बेला सुनिरहेको उहाँका परिवारहरूबाट पनि कार्यक्रम सुनिरहेको जानकारीहरू पाइरहेको छौँ। पुरा स्वागत छ सुषमा जी।
धन्यवाद।
अलिकति अब बाँकी महत्त्वपूर्ण कुराकानी जोड्न चाहे होइन, गजल यात्रालाई तपाईँले सहज रूपमा लिनु भएको छ या जटिल रूपमा?
सहज रूपमा लिएको छु मैले त।
सहज रूपमा लिनु भएको छ होइन, परिवारहरूको सपोर्ट नहुँदा पनि लेखिरहनु भएको छ, यसरी अलिकति अप्ठ्यारो हुँदैन?
सपोर्टै नभएको भनेर उहाँहरूले पुरै इग्नोर गर्नुभएको नै छैन,
लेख्दै जाँदाखेरि पनि अलिकति अब
पुरै सपोर्ट गर्नुभएको भए अलिक सहज हुन्थ्यो होला जस्तो लाग्छ।
पुस्तक निकाल्ने कतिको सोच बनाउनु भएको?
सोचमा छु।
भनेपछि अब छिट्टै सुषमा नेपालको एउटा गजल सङ्ग्रह आयो भनेर मैले रेडियोबाट पुग्न पाउँछु चाहे,
आशा गरौँ।
कति अब एक वर्ष
त्यस्तै नै हुन्छ होला,
एक वर्ष
समयको पाबन्दीमा रहँदा
होइन, छिट्टो सङ्ग्रह निकाल्नुभन्दा पनि नहतारिनु सुषमा जी, आफ्ना सिर्जनाहरू बरु जोगाएर राख्नुहोस्। हुन त जोगाएर राख्छु भन्दा पनि कहिले आगो लागिदिन्छ, कहिले यस्तै प्राकृतिक प्रकोपले ती डायरीहरू हराइदिन्छ, अहिले त हुन सामाजिक सञ्जालहरू नजिकै रहेको छ, त्यो सामाजिक सञ्जालहरूमा सुधारेर राख्नुहोस् होइन, सजाएर राख्नुहोस्। तपाईँका तुरुन्तै आएका सङ्ग्रहहरूलाई अलिक पछुतोको रूपमा सङ्ग्रह ननिकाल्नुहोस् होइन, अझ हौसलाको रूपमा निकाल्नुहोस्। सबै संस्थाहरूले चाहिँ राम्रा भएका त्यो मूल्याङ्कन गर्न सक्ने एउटा क्षमता वान व्यक्ति पनि हुन सक्नु हुनेछ, किनभने तपाईँसँग छुट्टै त्यो एउटा प्रतिभा छ। एउटा गजल सुन्छ,
तिम्रो भारी त्यहाँमाथि म, तिम्रो भारी त्यहाँमाथि म चढेको नि याद छ आमा, वनपाखामा घाँस काट्दा लडेको नि याद छ आमा, तिम्रो भारी त्यहाँमाथि म चढेको नि याद छ आमा, मेरो पेट भर्ने गर्थ्यौ, मेरो पेट भर्ने गर्थ्यौ तिमी आफू भोको बसी, हो आमा मेरो पेट भर्ने गर्थ्यौ तिमी आफू भोको बसी, खाना नपाई तिमीलाई रोग गढेको नि याद छ आमा, वनपाखामा घाँस काट्दा लडेको नि याद छ आमा, मैले तिमीलाई सताएर, मैले तिमीलाई सताएर तिम्रो काम अडचन गर्दा, मैले तिमीलाई सताएर तिम्रो काम अडचन गर्दा कहिले काँचै कहिले ढिँडो डढेको नि याद छ आमा, खाना नपाई तिमीलाई रोग गढेको नि याद छ आमा, हामी गरिब कर्महारा, हामी गरिब कर्महारा कपि कता कलम कता, हामी गरिब कर्महारा कपि कता कलम कता, हामी गरिब कर्महारा कपी कता कलम कता ढुङ्गामा अङ्गारले लेखी पढेको नि याद छ आमा कहिले कहाँ चाहिँ कहिले ढेँडो डढेको नि याद छ आमा अब अन्तिम शेर सुख दुःख जिन्दगीको सुख दुःख जिन्दगीको दुई पाङ्रा हुन् भनी सुख दुःख जिन्दगीको दुई पाङ्रा हुन् भनी त्यो यथार्थ बालक कालमै रडेको नि याद छ आमा ढुङ्गामा अङ्गारले लेखी पढेको नि याद छ आमा तिम्रो भारी त्यामाथि म चढेको नि याद छ आमा वनपाखामा घाँस काट्दा लडेको नि याद छ आमा वनपाखामा घाँस काट्दा लडेको नि याद छ आमा
तिम्रो भारी त्यहाँमाथि म चढेको नि याद छ आमा वनपाखामा घाँस काट्दा लडेको नि याद छ आमा निकै उत्कृष्ट गजल बेला हामीले सुनिरहेका छौँ अझ त्यो पीडाका सिर्जनाहरू अलिकति राम्रा लाग्छन् ताली आउनुको सिर्जना उत्कृष्ट मानिँदैन आज हामीले एक स्रष्टा अग्रज सिर्जनाकार कविकारबाट पनि यो एउटा पाठ सिकेका थियौँ होइन ताली बजाउँदैमा सिर्जना तालीले सिर्जना राम्रो हुन सक्दैन तालीका लागि सिर्जना नगरौँ जुन तुलसी विवासले यो कुरा गर्नुभएको थियो वरिष्ठ साहित्यकार तुलसी विवासले हामी अमर सिर्जनाहरू गरौँ जसले जुगसम्म त्यो सिर्जनाको मूल्याङ्कन होस् होइन यस्ता खालका कुराहरू सुनिरहँदाखेरि तपाईँकै सिर्जनाहरू अमर रहनेछ किनभने यस्ता खालका सिर्जनाहरूलाई हामीले मूल्याङ्कनको रूपमा लिने गर्दछौँ सुषमाजी अब हामी महत्त्वपूर्ण समय यति बेला छौँ कि समय अन्तिममा छौँ होइन हुन त तपाईँसँग यो कुराकानी गर्ने एउटा समय जुरेको छ र तपाईँसँग छिरेको पत्तै पाएको थिएन निस्किने बेला भइसकेको छ र थोरै यो महत्त्वपूर्ण समय जुन दुई तिन मिनटको समय छ म सोध्न चाहेँ सुषमाजीलाई अलिकति गजलको विकासमा तपाईँहरूको जुन युवा पुस्ताको ठुलो भूमिका रहेको छ तर युवाबाटै यो गजलको विनाश पनि हुन थालेको छ भन्ने पाइन्छ यानि कि गजलको चोरी होइन गजल भन्दा बाहिरी विधाबाट चाहिँ सिर्जना लेख्ने र गजल भन्ने गजलको सैद्धान्तिक ज्ञानभन्दा बाहिर बसेर गजल भन्ने यस्ता कुराहरूले चाहिँ गर्दाखेरि चाहिँ गजलमा अलिकति नराम्रो बाहिर चाहिँ छाप गएको छ भन्ने खबरहरू पनि धेरै आएका छन् तपाईँ के भन्नुहुन्छ यसले कसरी भएको छ
सक्नेले दुई चार शब्दहरू मिलाउने नै हो आखिर उनीहरूसँग एउटा चाहना छ भने त्यो चाहनालाई प्रस्तुत गर्ने आफूले दुई चार शब्द मिलाउँदै बिस्तारै अगाडि बढ्न सकिन्छ भने त्यसरी गर्ने होइन भने अरूको चोरी गर्नुलाई म त राम्रो मान्दिनँ मेरा गजलहरू पनि भएका छन् सामाजिक सञ्जालतिरबाट तानिएका छन् अरूले चोरी भएको छ धेरै ठाउँमा देखेको छु सुनेको छु मेरो नाम आउँदैन कि त्यहाँ उहाँहरूको नाम आउँछ उहाँहरूलाई अब कसरी भनौँ मैले न बधाइदिनु न त धन्यवाद नै भन्नु के न त दुखी नै हुनु त्यो ठाउँ नै दिँदैनन् उहाँहरू दिनु
तपाईँको धेरैचोटि चोरी भएको छ मैले कहिलेकाहीँ त फ्ल्यास पनि गरिदिन्थेँ तपाईँको सिर्जना चोरी भयो भनेर है एक दुईचोटि त फ्ल्यास गरेको छ यस्ता सिर्जना चोरीहरू अत्याधिक रूपमा बढेको छ होइन यो खासमा जुन प्रविधिको विकासले गर्दा पनि यो अलिकति विनाशहरू पनि हुँदै जाँदो रहेछ होइन केही कुराको विनाश यो नहोस् भन्ने हामी चाहन्छौँ अन्तिममा केही कुराहरू सोध्न चाहे होइन तपाईँ आमा र बुबा रोज्नु पऱ्यो भने कसलाई रोज्नुहुन्छ
अवश्य पनि आमालाई नै रोजिन्छ
आमालाई रोज्नुहुन्छ सबैभन्दा बढी
ठाउँ बराबर हो बुवाको र आमाको हो भने तर रोज्ने रोजाइको हिसाबले पहिलो चाहिँ आमा नै आउँदो रहेछ
बाल्यकालको कुनै एउटा घटना याद छ जुन सम्झना योग्य
छ
भन्नुहोस् न के होला त्यस्तो
साथीसँगीसँग त्रिशुली नदी नजिकै भएको हुनाले त्रिशुली नदीमा पौडी खेल्न गइन्थ्यो कम्पिटिसन एउटा प्रतिस्पर्धात्मक रूपमा नै हुन्थ्यो त्यो पौडी चाहिँ साथीसँगीसँग जो छिटो वा धेरै बेरसम्म डुब्न सक्छ उसलाई चाहिँ अलिकति ठुलो ठानिने त्यो ग्रुपमा राम्रो बनिने त्यो हुने भएकोले एक दिन
पौडी खेल्नु भएको थियो डुब्नु भएको थियो क्या पौडी
हजुर हजुर पौडी खेल्दा खेल्दै डुबेछु म त थाहै छैन निस्कने अनि अरूले तानेर बल्ल बल्ल निकालेको त्यो दिनलाई चाहिँ सायद बिर्सिनु सक्दिनँ होला
एउटा जुन स्मरण केही घटना होस् तर त्यो चाहिँ एकदम रमाइलो घटना होस् कुनै छ
रमाइलो
रमाइलो छिन् तर बिर्सन नसक्ने छिन् त्यो पनि एउटा छुट्टै तपाईँले अघि नै दुःखको छिन् सुनाउनु भयो भने अब रमाइलो छ कुनै छ
त्यस्तो खासै छैन नि
सधैँ पीडा नै भोग्नुहुन्छ कि आज
त्यो त होइन साथीहरूसँग हुँदा रमाइलो त भइ नै हाल्छन् प्रायः म अलिकति रमाइलोतिर लाग्ने मान्छे नै भएको हुनाले नि होला दैनिकी नै रमाइलोमा बितिरहेका हुन्छन् त्यही भएर खासै अविस्मरणीय नै भन्ने सुनाउन लायकै छैन
सुनाउन लायकै छैन सबै उस्तै खालको लाग्छ
हजुर हजुर
अब साहित्य संस्थाहरूमा कतिका
खासै छैन नै भन्नुपर्छ।
संस्थाहरूमा लाग्नु भएको छैन?
लाग्दैछु, बिस्तारै लाग्दैछु, अहिलेसम्म आबद्ध भइसकेको
छैन।
परिवर्तन सर्जन साहित्य प्रतिष्ठानको रचना वाचन कार्यक्रम प्रायः जाने गरेको छु। त्यस्तै यता कलङ्कीमा अनुपम साहित्य प्रतिष्ठान छ, त्यहाँ पनि कहिलेकाहीँ वाचनमा जाने गर्छु। र नुवाकोटमा आफू नुवाकोटमै भइरहँदाखेरि नुवाकोटको साहित्य समाज नुवाकोट भन्ने छ, त्यहाँ चाहिँ प्राय आफ्नै एउटा मेरो घरमा केही भइरहेको छ जस्तो लाग्छ। र त्यहाँ चाहिँ
जोस आफ्नो जन्मथलोको यहाँ आउँछ हैन,
नछुटाउने गरेको छु। त्यही नै
मैले के भन्न छुटाएको र तपाईँलाई के भन्न मन लागेको छ भने
खासै त्यस्तो केही नै छैन। हजुरले सायद सबै कुरा भनिसक्नु भएको छ जस्तो लागिरहेको छ।
तपाईँको गाउँवासी सुनिरहनु भएको छ होइन, उहाँहरूलाई केही सम्झना सुन्दैछ, यसो आफ्नै घर परिवारले पनि सुनिरहनु भएको छ केही भन्नुहुन्छ?
मेरो गजलहरूलाई हजुरको छोरीहरू, हजुरको छोरी भनौँ या साथी सङ्गी भनौँ, हजुरको रेडियो सेटमा आवाज आइरहेको छ, कसरी लिनुहुन्छ गजलहरूलाई, गजल तथा साहित्य क्षेत्रलाई? एउटा राम्रो लागेदेखि गाली र नराम्रो लागेदेखि, राम्रो लागेदेखि गाली, ताली र नराम्रो लागेदेखि गाली दिनुहोला। हजुरहरूले हजुरहरूको प्रतिक्रियाले म अगाडि बढ्न सक्छु कि त्यसमा साथ दिनुहुन्छ भन्ने पूर्ण अपेक्षा गर्छु। त्यही नै हो।
हुन्छ, अन्तिममा केही सम्पर्क गर्ने माध्यम छन् भने फेसबुकहरू कुनै सामाजिक सञ्जालहरूबाट? फोन नम्बर त दिने कुरा भएन किनभने अलिकति अप्ठ्यारो पनि हुन्छ होइन, सामाजिक सञ्जालबाट जोडिन सक्ने र सुषमा नेपाललाई चाहिँ भेट्न सक्ने कुनै आधार छ?
हजुर, मसँग सामाजिक सञ्जालमा जोडिन चाहनुहुन्छ भने फेसबुकमा मेरो सिएसएचएमए यानि पिएल सुषमा नेपाल छ, त्यस्तै ट्विटरमा नि जोइन गर्न सक्नुहुन्छ, सुष्मी छ।
हुन्छ, तपाईँको यो महत्त्वपूर्ण समय र साथको लागि धन्यवाद। अन्तिममा गजल सुधालाई केही भन्नु छ?
हजुरहरूलाई धेरै धेरै धन्यवाद यहाँ यो स्टुडियोसम्म आएर दुई चार शब्दहरू बोल्ने तथा एक दुईवटा आफ्नो गजल रचनाहरू वाचन गर्न पाउँदा आफूलाई आफू कसरी भनौँ, हजुरलाई कसरी धन्यवाद दिउँ, त्यो त मसँग सायद शब्दमै छ, शब्द भण्डारमै पनि नहोलान्, शब्द नै छैनन्। धेरै धेरै धन्यवाद भन्न चाहे। आगामी दिनमा पनि योभन्दा अझ राम्रो प्रस्तुतिहरू हुँदै गइरहोस्, कार्यक्रम एकदम राम्रो छ।
हुन्छ हुन्छ, तपाईँको महत्त्वपूर्ण समयको लागि धन्यवाद। उहाँ हुनुहुन्थ्यो सुषमा नेपाल। सुषमा नेपालसँगै कार्यक्रम गजल सुधाबाट म कमल सरगम पनि छुट्टिने बेला भइसकेको छ। अर्को हप्ता अर्को अतिथिसँग कुराकानी गर्छौँ, जो नेपाली गजलमा लामो समयसम्म लाग्नुभएका एक अतिथिसँग हामी अर्को हप्ता यसरी नै भलाखुसारीको साथमा आउने बाचा गर्दै म कमल सरगम आजको बसाई गजल सुधाबाट छुट्टिने अनुमति माग्छु। हवस् त, जय गजल।